नमस्कार। उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी उदय घिमिरेसँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत केही सातादेखि तारिणी प्रसाद कोरेलाको उपन्यास अग्निवाटिकाको वाचन सुन्दै आएका छौं। गएको साता हामीले अग्निवाटिकाको 10 श्रृंखला सुन्यौं। 10 श्रृंखलासम्म पुग्दा केशर एउटा अप्ठ्यारोमा फस्न गएको छ। उसले मदिरा पिइसकेपछि उसले आफूलाई रोक्न सकेन र उसलाई नियन्त्रण गर्न नसकेको अवस्थामा उसको साथीले एक ठाउँमा सुरक्षाको लागि छोडेको छ। अब के हुन्छ सुनौ अग्निवाटिकाको 11 श्रृंखला पृष्ठ 184। लालीका कुराले केशर छक्क पर्यो। यति साधारण कुरा पनि उसले बुझेको रहेनछ। वेश्यावृत्ति र शराब पिउनुमा कति ठूलो भिन्नता रहेछ भन्ने कुरा एउटी साधारण वेश्याले कति सजिलैसँग बताइदिन् उसलाई। वेश्यावृत्ति एउटा वृत्ति हो, पेसा हो र शराब पिउनु बानी हो, लत हो, आदत हो। मानिसले धेरै थरीका पेसा अप्नाएका हुन्छन्। कोही डाक्टर हुन्छन्, कोही इन्जिनियर हुन्छन्, कोही व्यापार गर्छन्, कोही खेती गर्छन् र झन् कोही चाहिँ नोकरी गर्छन्। अझ यस्ता पनि मानिस छन् जसले छलकपट चाप्लुसी र बाघपटुतालाई नै आफ्नो पेसा बनाएका छन् र कोही चाहिँ वेश्यावृत्ति गरेर जीवनयापन गर्छन्। तर शराब पिउने काम कुनै वृत्ति होइन, निस्सन्देह त्यो एउटा बानी हो र आफूलाई त्यो बानीको अधीन पार्नु राम्रो कुरा होइन। केशरले शराब पिएर खराब आचरण अप्नाउन खोजेको हो तर लालीले वेश्यावृत्ति अप्नाएर खराब पेसा अप्नाएकी हुन्, आचरण होइन। कति साधारण कुरा। निसङ्कोच सरल आँखाले केशरले लालीलाई अचम्म मानेर हेर्यो र अनि सोध्यो, तिम्रो नाम के हो? लाली। तिमीले यतिका कुरा कहाँ सिक्यौ? केशरले कुन कुराको उल्लेख गरेको हो लालीले बुझिन। भनिन्, के कुरा? यही आदत र पेसाको। लाली हाँसिन्, यो पनि कहीँ सिक्नुपर्छ र? मुन्डे भनिन्, यो त भएकै कुरा हो नि। एकछिन केशर गोरियो, हो त, कुरा त साह्रै नै मामुली र सबैले थाहा पाएकै त हो नि। त्यसकारण उसले उत्तर दिएन। एकाएक उसले भन्यो, लाली भन्यो होइन नाम? लालीले उत्तर दिए। आनन्दसँग ओछ्यानमा पल्टी पल्टी केशर कुरा गर्दै थियो र लाली चाहिँ उसैसँग टेपिएर बसेकी थिइन् र एउटै उद्देश्यमा लागेकी थिइन्, केशरको अनुहार हेरी हेरी कुरा गर्ने। केशरको कुराले उनी रमाइरहेकी थिइन्। उनी के सोचेर केशरले झ्वाट्ट सोध्यो, तिमी कसकी छोरी हौ? र लालीले चाहिँ ऊ अरू प्रश्न गरोस् भनेर यो जवाफ दिइन्, आमा कि? आमाको नाम के हो? केशर कुरा कतल्दै गयो। जद्दन बाई, उहाँ 3 वर्ष अगाडि मर्नुभयो। बा नि, उहाँ के गर्नुहुन्छ? मेरो भनाइको मतलब बा हुनुहुन्छ कि मर्नुभयो? लालीले बुझिसकेकी थिइन्। केशर हद दर्जाको निर्दोष बालक हो, बिल्कुल केही नजान्ने केटो, स्फटिक जस्तै र निर्मल। तर अहिले गरेको प्रश्न जस्तो निर्दोष प्रश्न गर्ला भन्ने चाहिँ उनले आशा गरेकी थिइनन्। एकछिन उनी अल्मलिन्, के जवाफ दिने यो प्रश्नको? सोच्दा सोच्दै उनी हाँसिन् र साह्रै सजिलोसँग जवाफ दिइन्, बा बाँचेकै हुनुहुन्छ र मानव जाति रौन्जेल बाँचिरहनुहुन्छ र उहाँ सब काम गर्नुहुन्छ। भनाइको तात्पर्य उहाँले संसारका सबै पेसा अप्नाउनु भएको छ। भन्दा भन्दै उनी रोकिन् र एउटा साह्रै छोटो साङ्केतिक मुस्कुराहटपछि फेरि भनिन्, मेरी आमाको पेसा पनि वेश्यावृत्ति नै थियो, बुझ्यौ केशर? यो अन्तिम वाक्य भन्दा भन्दै उनले साह्रै मायालु हातले केशरको गालामा प्याट्ट हिर्काइन्। तर केशर लालीको उत्तरले गम्भीर भएको थियो। उसले धेरै बेर केही बोलेन र जब बोल्यो अनि दृढ भएर उसले यसरी प्रश्न गर्यो, लाली, म जे जे सोच्छु तिमी नाटेर जवाफ दिन्छौ? लालीको ओठमा नियास्रो हाँसो खेल्यो। उनले लामो सास फेरेर भनिन्, हेर केशर भैया, मेरो पेसा अप्नाउने मानिसले झुटो बोल्न जानेकै छैन। केवल एउटा कुरामा बाहेक त्यो के भने जब ग्राहक तिमी जस्ता हामी कहाँ आउँछन् अनि हावभाव र अभिनयले हामी यो देखाउन खोज्छौं त्यो पाहुनालाई बाहेक यो संसारमा हामीहरू कसैलाई माया गर्दैनौं तर यति मामुली झुटो कुरा पनि हामी यो देखाउन खोज्छौं त्यो पाहुनालाई बाहेक यो संसारमा हामी यसकारणले गर्छौं ऊ त्यस्तो झुटलाई झुटो नै ठानेर मन पराउँछ र साँचो भन्ठानेर केही बेरका निम्ति आफ्नो उदास मनलाई प्रसन्न पार्दछ ग्राहक र विक्रेतामा एक प्रकारको मौन सम्झौता नै भएको हुन्छ विक्रेता मायाको अभिनय गर्छ र ग्राहक चाहिँ माया पाएको अनुभव गर्छ त्यो निर्देश मिथ्या हो जसको आचरणले दुवै पक्षलाई लाभ हुन्छ प्रसन्न हुन्छ र दुवै पक्ष सन्तुष्ट हुन्छ सत्य लाभदायक हुनुपर्छ र सुन्दर हुनुपर्छ आत्मसन्तोष लाभदायक पनि हो सुन्दर पनि हो र हाम्रो मिथ्याले दुवै पक्षको आत्मालाई सन्तोष दिन्छ र दुवै पक्षलाई त्यो मिथ्याको ज्ञान भएको हुँदा त्यो मिथ्याले धोका दिँदैन आत्मसन्तोष लाभदायक पनि हो त्यसकारण जुनलाई अहिले मैले हाम्रो पेसाको मिथ्या भने त्यो वास्तवमा सत्य हो किनकि त्यो लाभदायक र सन्तोषदायक भएको हुँदा सुन्दर छ त्यसकारण हामी दुवै पक्ष ग्राहक र विक्रेता त्यसलाई झुटो बोलेका वा झुटो आचरण गरेको मान्दैनौ मैले तिमीलाई कुराको जालमा अल्झाइदिएँ मेरै दोष हो व्यक्त गर्न सक्ने अयोग्यता तर कुरा त्यही हो बुझौ मेरो सानो राजकुमार अन्तिम वाक्य भन्दा भन्दै लाली बिस्तारै निहुरिन् र केशरको आँखामा सरक्क मुहाई खाइन् केशरले मायाले चुम्बनको कुनै वास्ता गरेन उस्तै गम्भीर भएर सोध्यो त्यसो भए तिमी मेरो सवालको साँचो उत्तर दिन्छौ होइन अँ केशर एकछिन घोरियो र अनि झ्वाट्ट सोध्यो कति बज्यो प्रश्न सुनेर लाली यति जोरसँग हाँसिन् शराबमा ढुन मनाउँदै गल्लीमा हिँडिरहेको कुनै मानिसले आधा बुझिने र आधा नबुझिने स्वरमा करायो हम्बी तेरे पैमाने पे डुकाउँ चाहौँ मरि जान दत के सोधेको लालीले हाँसो रोक्दै भनिन् कति बज्यो केशर उस्तै गम्भीर थियो अढाई बज्यो होला एकछिन दुवैजना चुप्प लागे अनि केशरले आफ्नो सम्पूर्ण आँखाले लालीलाई हेर्दै सोध्यो तिमीले किन वेश्यावृत्तिलाई आफ्नो पेसा बनाए कि लालीले सोझो जवाफ दिइन् किनभने मेरो कुनै अरू पेसा हुन सक्दैनथ्यो किन के तिमी बिहा गरेर दुलासँग बस्न सक्दैनथ्यो लालीको सबै चाञ्चल्य र प्रसन्नता एकाएक लोप भयो उनी साह्रै गम्भीर देखिन् केशरको आँखाबाट आफ्नो आँखा बसाउँदै उनले लामो सास फेरिन् इच्छा थियो उनले बार्दलीतिरको ढोका बाहिर हेर्दै भनिन् मलाई पनि बिहा गरेर घरजम गरी बस्ने इच्छा थियो उनको आँखा ढोका बाहिरको निविड अन्धकारमा डुबे जस्तो देखिएको थियो त्यही अन्धकार र निर्निमेष हेर्दै उनी भन्दै गइन् अकेशर मलाई पनि इच्छा थियो म पनि बुहारी भएर कसैको घरमा जाउँ र पतिलाई प्रेम गरौँ र सासू ससुराको सेवा गरौँ मलाई पनि इच्छा थियो म तिमी जस्तो मिठो कुरा गर्ने रहरलाग्दो प्यारो देवरलाई माया गरेर भनौँ ए मेरो प्यारो केशर भाउजूसँग कचकच गरेर भाउजूलाई नअल्मलाई देऊ न हेर तिम्रो दाजुको अफिसबाट आउने बेला भयो चिया बनाउन देऊ न बारदली पारीको घना अन्धकारको रोमाञ्चकारी गर्भमा हराएका लालीका रसिला आँखा मानव कुनै सुमधुर सपना भेट्टाए चाहिँ चर्मलाए अहिले भनिरहेका कुराको कल्पनाको मनमोहक दृश्यमा डुबेर उनी बरबराए जस्तो गरी भन्दै गइन् तर मेरो देवर मलाई एक मिनट छाड्ने छैन गिज्जिएर मेरो काखमा पल्टिनेछ र तिमीले भनेकै स्वरमा नाइ भाउजू भन्नेछ र म पनि त्यस्तो प्यारो देवरलाई काखबाट हटाउन चाहने छैन बरु रिसाओस् मेरो दुला बरु भन्नेछु तिमी आफ्नो भाइलाई भन उसैले मलाई चिया बनाउन दिएन तकियामा उत्तानो पल्टिएर केशर एकसुरले लालीलाई हेरिरहेको थियो उसले केही बोलेन उसको बोल्ने सामर्थ्य पनि थिएन लाली चाहिँ लट्ठ परेर बोलिरहेकी थिए म पनि चाहन्थे कसैले मसँग बिहा गरोस् म पनि विवाह मण्डपको अगाडिको आगाको अगाडि प्रतिज्ञा गर्न चाहन्थे कि म युग युगसम्म बाँचुन्जेलसम्म र सुहाग रातमा लाज मानेकी लाली पतिलाई बेग्र भएर पर्खेकी हुने पति आउनेछ घुम्टो उगार्नेछ लाली चाहिँ लाजले डुब्नेछ अनि भोलिपल्ट बिहान तिमी जस्तो देवर दगुर्दै आउनेछौ भाउजू भन्दै अंगालो हाल्न खोज्नेछौ र रमा घरकी नयाँ बुहारी तिमीलाई आलिङ्गनमा लुकाउन बेग्रेर आउनेछु तर तैपनि लाजले आफ्नो आलिङ्गन फैलाउन सक्ने छैन जब तिमी भाउजू भन्दै मसँग टाँसिनेछौ अनि म हात फैलाएर तिमीलाई आफ्नो छातीमा टाँस्नेछु र अनि ऊ लालीले विदीर्ण भएर साह्रै लामो सास फेरिन् मानौ भित्रको सारा वेदनालाई बाहिरको दूषित हावामा फालिदिन खोज्दैछिन् केशर देखिरहेको थियो लालीका सम्पूर्ण आकांक्षाको कल्पना आफ्ना थाकेका पखेटा चलाउँदा चलाउँदै हरेस खाई शिथिल भएर पछारिएको छ उसलाई साह्रै नरमाइलो लाग्यो उसको निर्दोष आत्माभित्र रोदन सकसकाए जस्तो भयो लालीको कुरा सकिनासाथ उनलाई प्रोत्साहित गर्न उसले प्रसन्न र फुर्तिलो भएर भन्यो, अहिले पनि त त्यही सोचे हुन्छ नि, अहिले पनि त तिमी मलाई आफ्नो छातीमा टाँस्न सक्छौ नि, सक्दिनौ र? लालीको कुन गहिरो पीडालाई शान्त गर्न केशरले यसरी भन्नु पर्यो, त्यो कुरा लालीबाट लुकेन। डबडबाएका आँखाले उनले अविचलित भएर केशरलाई हेरिन्। त्यो एकहोरो र रसिलो आँखाबाट निस्केको चिसो आगोलाई केशरले खप्न सकेन। ऊ उम्किन खोज्यो र उम्किन असमर्थ प्रयत्न गर्दा उसले लालीलाई हेरेर निरस हाँसो हाँसिदियो। केशरको यही हाँसो नै लालीको रुने कारण हुन गयो। उनले सकेसम्म आफूलाई थामेर केशरको हाँसोको उत्तर हाँसोबाट नै दिने कोसिस गरिन्, तर यति विघ्न असफल भइन्। त्यो असफलताको आघात खप्न नसकेर त्यसबाट अपमानित भएर उनले आफूलाई केशरको छातीमा घोप्टाइदिइन् र मन फुकार रुन लागे। लालीको हल्लिएको पिठ्यौंलाई केशरले सुमसुमायो। मायाको यो स्पर्श उनका निम्ति झन खपिन सक्नुभयो। उनको पिठ्यौं अझ जोरसँग हल्लिन लाग्यो। उठ लाली, अब केशरको पाली थियो लालीलाई सम्झाउने। लाली धेरै बेरसम्म उठिनन् र जब उनी उठिन् केशरको ओढ्नेमा उनले आफ्नो आँखा पुछिसकेकी थिइन्। त्यसपछि केशरले लालीको जीवनका व्यक्तिगत कुराहरू उठाउँदै उठाएन। कति बज्यो होला? उसले फेरि सोध्यो। यो प्रश्न किन गरिएको भन्ने बुझेर लालीले उत्तर दिने प्रयोजन देखिनन्। दुवैजनाले निकै बेर केही बोलेनन्। कोठाभरि फिँजिएको बत्तीको उज्यालो प्रकाश त्यो निस्तब्ध रातमा बढ्दा शान्त आवाज गर्दै बोले जस्तो भान पर्थ्यो। यो शान्तिले केशरलाई अप्ठ्यारो पार्यो। उसले भन्यो, लाली भन, तिम्रो उमेर कति हो? 21। फेरि कुरालाई अगाडि बढाउने कुनै श्रृङ्खला नपाएर केशरले ओह मात्रै भन्यो र यतिमै कुरा टुङ्ग्यायो। फेरि चारैतिर निस्तब्धता र कोठामा बिजुलीको तेज प्रकाशको शान्त कोलाहल। लाली, यो अप्ठ्यारो शान्तिलाई केशरले फेरि खलबलायो। भन, लालीले यन्त्रवत उत्तर दिए। तर केशरसँग सोध्ने कुरा केही छैन, धेरै कुरा थियो तर अब छैन। सोध न, लालीले हरेस मान्दै भनिन्। किन हरेस खाएकी उनी? खन्नाले कहिले आउँछु भनेको छ? उसको यो निरर्थक प्रश्नले लाली निराश भइन् र उसको प्रश्नको उत्तर दिने आवश्यकता पनि देखिनन्। एकछिनपछि केशरले भन्यो, म 15 वर्षको हुँ। उसले यो किन भन्यो, न त उसले नै थाहा पायो न लालीले नै अड्कल काट्न सकिन्। 6 वर्षको फरक, केशरले फेरि भन्यो। लाली केही बोलिनन्। बोल्ने कुरा नै केही पनि बाँकी थिएन। निकै बेरपछि केशरले एक्कासी भन्यो, यदि मैले माने भने तिमी मसँग बिहा गर्छौ? यो अप्रत्याशित प्रश्न सुनेर तिनजेलसम्म कुनै पीडादायी सुर्तामा चुपचाप घोरिएकी लाली एकाएक जोरसित हाँसिन्। उनको यो खुल्ला हाँसोले यतिका बेरको गम्भीर र ठर्रो वातावरणलाई ताजा र प्रफुल्लत बनाइदियो। केशरले एकाएक आफूलाई साह्रै हलुङ्गो भएको अनुभव गर्यो। उसलाई लाग्यो उनको त्यो उन्मुक्त हाँसो सँगसँगै कोठाबाट तमाम प्रकाश बाहिर गल्लीमा पुगेर पराजित भई पछारिएको छ। तर भर्खर उसले गरेको प्रश्नको गम्भीरताले भने उसलाई छाड्न सकेन। असाध्यै माया गरेर लालीले केशरको कपाल खेलाउँदै भनिन्, कति केटाकेटी तिमी र कति प्यारा छौ, तर के गर्छौ र केशर? तिमी आफू नै आफ्ना मालिक छैनौ। उनले कुरा टुङ्ग्याउनै नपाई केशरले विषयमा कुरा काट्न खोजेको थाहा पाएर लालीले उसको मुखमा हात राख्दै भनिन्, पख पख, पहिले मेरो कुरा सक्न देऊ। तिमीलाई रिस उठ्यो क्यार मैले तिमीलाई तिमी आफ्नो मालिक होइनौ भनी भन्दा? तिम्रो आत्मा अपमानित भयो क्यार होइन? यदि मेरो कुरालाई खण्डन गरेर आफ्नो आत्मालाई धोका दिई चित्त बुझाउनु छ भने खण्डन गर मेरो प्यारो राजकुमार। विरोध गरी आत्मालाई सम्मानित तुल्याऊ। बडो अभिमान गर्छ आत्मा अघि, दुष्ट आत्मा। अनि हाँसिन्। फेरि भनिन्, आत्मा त तिम्रो हो केशर, त्यो तिमी जस्तै पवित्र र उज्यालो छ, तर के गर्छौ मेरो राजकुमार? त्यसको भयानक भावनात्मक सञ्चालन गर्ने अधिकारी तिमी आफै नै भए पनि त्यहाँ जहाँ त्यसको भावलाई व्यवहारिकता दिनुपर्ने कुरा उठ्छ अनि थाहा पाउनेछौ। त्यसको सञ्चालन गर्ने त तिम्रो समाज, तिम्रा बाबुआमा र संसारिक नियम उपनियम पो रहेछन्। अनि तिमी छक्क पर्नेछौ। अरे तिमी त तिमी नै रहेछौ, बुझ्यो कि बुझेनौ केशर? यति भनेपछि उनले केशरको ओठमा चोर औंलाले यसो हिर्काइदिन्। गलियां ऊ चाहिँ अभाग भएर लालीको अनुहार हेरिरहेको थियो। एकछिनपछि उसले भयानक गम्भीरताका साथ भन्यो, म तिमीसँग दुईवटा कुरा सोध्छु लाली। एउटा त के भने, तिमीले यतिका कुरा कहाँबाट सिक्यौ र कसरी जान्यौ? र अर्को के भने, तिमी मलाई राजकुमार किन भन्छौ? लाली हाँसिन्, भनिन्, पहिलो सवालको जवाफ के भने, यी सब कुरा कुनै स्कुल वा पाठशालामा सिक्नु पर्दैन। वेश्यालय नै एउटा पाठशाला हो र मानिसमा ज्ञान हासिल गर्ने जुन अन्तर्निहित आकांक्षा हुन्छ त्यसलाई अरू शब्दको अभावमा मैले कमन सेन्स भन्ने गरेकी छु। त्यसरी मलाई यी सब कुरामा कुनै महत्व छ भने। र अर्को सवालको जवाफ चाहिँ हो, तिमी यति विघ्न राम्रा छौ कि मलाई राजकुमार भन्न मन लाग्छ। केटाकेटीमा पढेका दन्त्य कथाका राजकुमारको कल्पना गर्दा म यस्तै रूपको कल्पना गर्दै तिम्रै जस्तो प्यारो र राम्रो रूपको। बस केशरले केही बोलेन र ऊ एकहोरो लालीलाई हेरिरहेको थियो। अचानक भन्यो, मलाई राजकुमार नभन। फिस्स हाँसेर लालीले भनिन्, के भनौँ त, केशर भन, देवर भण्डानेर केशर भन। केशरका कुराले लालीको सारा शरीर एकछिनका निम्ति चिसो भयो। त्यस छोटो क्षणका निम्ति डरले कालिएको पनि उनले अनुभव गरिन्, तर यी दुवै अनुभव क्षणभरमा रह्यो। त्यसपछि त उनी यति प्रसन्न देखिन्, उनको उज्यालो मुख देखेर केशरलाई हिजो राति रक्सी पिएको बेलाको आफ्नो झलझलाउँदो अनुहारको सम्झना भयो। लालीले शिथिल स्वरमा भनिन्, बडा दयालु छौ तिमी केशर। हत्तपत्त लाडे जस्तो भएर केशरले भन्यो, तर तिमी त फेरि रोइदिन्छौ नि भाउजू, नरौ है। रुन त उनी रोइनन्, तर उनको स्वर काली जस्तो भएर निस्क्यो, रोएको वा गदगद भएको हो कुन्नी। भनिन्, रुन्न रुन्न, म रुन्न केशर भैया। तर साह्रै मुस्किल पर्यो उनलाई रोदल सवालमा। एकछिनपछि अलि बलियो भएर उनले भने, तर थाहा छ केशर, देवरको जिम्मेवारी धेरै ठूलो पो हुन्छ त, र भाउजूको पनि। मुखले नाता गाँस्नु एउटा कुरा हो र गाँसेको नाताको जिम्मेवारी बहन गर्नु अर्कै कुरा। रण्डी होइन होइन, मेरो भनाइको मतलब वेश्या त म हुँ केशर, तर वेश्याका पनि आफ्ना निजी मान्यताहरू हुन्छन्, अनुशासन हुन्छ, छातीभित्र त्यस्तै सुकुमार प्राण हुन्छ जस्तो प्राण सती साध्वीहरूको छातीभित्र हुन्छ। त्यसकारण हत्तपत्त तिम्रो प्रस्तावलाई स्वीकार गर्न सक्दिनँ केशर। आज पहिलोपटक तिमीसँग भेट भयो, त्यो पनि कस्तो अवस्थामा, त्यो त तिमीलाई नै थाहा छ। देवर पाउन उत्ताउलो उन्मादमा म सोच विचारै नगरी हत्तपत्त स्वीकार गर्दिन। नरिसाउ केशर, मलाई तिम्रो बारेमा पत्यार पर्न देऊ। र तिमी पनि सोच, वेश्यालाई भाउजू भन्नु उचित हो कि होइन? किनकि तिम्रो जिम्मेदारी त्यसैले निकै बढ्छ, त्यो त बुझेकै होला उनी, होइन? केशरले अभिमानका साथ जवाफ दियो, मेरो पहिलो निर्णय जहिले पनि पहिलो र अन्तिम हुन्छ। हो तिमी सोच, र अब अहिलेलाई यो कुरा नउठाओ। यति भनेपछि उसले लामो हाई गर्यो, निद्रा लागेछ। तिमी रिसायो होइन? मैले अघि नै भनेको होइन नरिसाऊ भनेर। रिसाएको छैन लाली, साँच्चै रिसाएको छैन, मनको कुरा भनेको पो त। कति मिठा तिमी मेरो राजकुमार भनेर लाली न्युरिन र केशरको निधारको मुहाई खाइन्। 21 वर्ष कि भन्यो होइन? केशरले सोध्यो। अँ, किन? धेरै कुरा जानेकी छौ त्यसैले, लाली मुस्कुराइन्। अलि बेरपछि केशरले भन्यो, तिमी कहाँ सुत्छौ, एक हाटमा? लाली हाँसिन्, कटाक्षले हेर्दै भनिन्, सुनाउन मन लाग्यो? धत, यी दुई अक्षरको उच्चारण गर्दा केशरको निधारमा चाउरी पनि पर्यो। ऊ त्यहाँ सोध्छु भनेर लालीले गद्दातिर संकेत गरिन्, आलमारीमा अर्को सेरक छ, त्यही निकालेर ओढ्छु। जाउ त सुत, काम झुल्किन साथ लाली उठिन्। राति जाग्राम बसेर पनि उनी फुर्तिली भएर उठेकी थिइन्। अरू अरू दिन त त्यति रातिसम्म जागेकी भए, बिहान 8-9 बजेसम्म उनी सुतेकी हुन्थिन्। उनले केशरलाई हेरिन्, ऊ शान्त निद्राम निधाइरहेको छ, निर्दोष र मायालु केशर। लालीले निहुरेर केशरको निधारमा हलुकासँग मुहाई खाइन् र धेरै बेरसम्म उसलाई हेरिरहेन्। करिब 8 बजेतिर सूर्य प्रताप आउँदा केशर निधाएकी थियो। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन तारिणी प्रसाद कोरेलाको उपन्यास अग्निवाटिकाको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय, कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश, दार्चुलाको नयाँ नेपाल एफएम, दार्चुला एफएम र रेडियो मल्लिकार्जुन, बैतडीको रेडियो सनसेर, अछामको रेडियो रामारोशन, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलालीको रेडियो अप्पी, कैलाली एफएम, दैलेखको दुर्वतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोलपुर, नेपालगंजको रेडियो बागेश्वरी, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, बुटवालको रेडियो रिपब्लिक, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम र नयाँ युग एफएमबाट श्रुति सम्वेक सुनिरहनु भएको छ। रेडियो प्युठान, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, गोर्खाको गोरखकाली एफएम, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रूकुमको रेडियो सिस्ने, फलेवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवन, मकवानपुरको हेटौँडा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पाबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी दोलखाजिरीको रेडियो हिमाली, खोटाङको हलेसी एफएम, रामेछापको रेडियो तीनलाल, रौतहटको नुनथर एफएम, सर्लाहीको रेडियो एकता, ढुकढुकी एफएम र मुक्तेश्वर एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, जनकपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, रेडियो तेह्रथुम, सोलुखुम्बुको शिखर एफएम, धरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, इटहरीको सप्तकोशी एफएम, झापाको एफएम मेचीट्युन्स र बीरता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज तारिणी प्रसाद कोरेलाको उपन्यास अग्निवाटिकाको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। त्यस रातको घटनापछि न त केशरलाई खण्डाले शराब पिउनै दियो, न फेरि दोहोऱ्याएर त्यो अन्धकोपमा नै लग्यो। शराबको प्रथम अनुभवले नै केशर घबराइसकेको थियो, त्यसकारण उसले मनमा नै अठोट गरेको थियो, अब ऊ जिन्दगीमा कहिले शराब पिउने छैन। र त्यही रातको घटनापछि खन्नासँग केशरको मित्रताको गाँठो कहिले नफुस्किने गरी बाँधियो पनि। र यी दुई मित्रका बीच त्यो रातको घटनाका चर्चा पनि भएन। त्यो नराम्रो सम्झनालाई दुवैजना बिर्सिन चाहन्थे, त्यसकारण कसैले कुरा चलाएन। उता केशरको परीक्षाको समय साह्रै नजिक आइसकेको थियो, तर केशरले त्यतापट्टि एकरति ध्यान दिएन। उसको दैनिक कार्यक्रममा परीक्षाको निकटताले कुनै असर पारेन। आफूले प्राप्त गरिरहेको सांसारिक अनुभवको अनमोल आनन्दलाई किताबी किरा भएर खेर फाल्न उसले मूर्खता ठान्यो। घरमा सीता बजै थिइन् उसको इशारामा नाच्ने, बाहिर सन्ध्या र सेफाली, उसले आफूलाई यी तीनजनामा अर्पण गरिदियो। लफका फालिरहेका तीन अमूल्य ज्वाला पुष्प, सन्ध्याले आफूलाई बलियो पारिसकेकी थिइन् तर्कले। केशरसँगको सम्बन्धलाई उनले कल्पनाको असम्भव उडानमा छोडिदिएर अप्राप्य वस्तु बनाइदिने जुन डरलाग्दो खतरा लिन खोजेकी थिइन्, त्यसलाई तर्कले बुझाउँदै र अनि पन्छाउँदै अलिअलि गर्दै त्यो सम्बन्धलाई व्यावहारिक रूप प्रदान गरिदिएकी थिइन्। केशरलाई आफ्नो बनाउन खोज्नु मूर्खता हो, तिर्खाएको मानिसले छाँगोलाई बाँधेर राख्न खोजे जस्तै। केशर दयावान हो, दया प्राप्त गर ऊबाट, जे पाउँछस् त्यति मात्रै लिए, त त्यत्तिकै मात्र अधिकारिणी होस् र जे दिन्छ त्यसैलाई सङ्घालेर राख। त्योभन्दा बढीको कामना नगर सन्ध्या, अप्राप्यको कामना गरिस् भने त जीवनभर पिल्छिनेछस्। र सन्ध्याले यसरी आफूलाई सम्झाइन् र केशरबाट प्राप्त भएको मिठो पुरस्कारलाई प्रसन्नतापूर्वक ग्रहण गरिन्। जबसम्म केशर दिन्छ ले सन्ध्या ले, त्यही अनमोल हो तेरा लागि। उता सेफाली चाहिँ जबदेखि उनले केशरलाई पाइन् कामातुर ज्वालाले पिल्सेर मूर्छित अवस्थामा थिइन्। उनले केशरसँगको सम्बन्धलाई बासनाको दृष्टिले मात्र हेर्न भ्याएकी थिइन्। सदा छटपट गराइरहने व्याकुल प्यासको अगाडि उनलाई अरूतर्फ सोच्ने फुर्सद नै थिएन। उनी केशरलाई यसरी झम्टिन्थिन् जसरी एउटा भोको पशु आफ्नो आहारामाथि झम्टिन्छ। र ती ज्वालामा बुटबुटिएकी सेफाली केशरलाई चिथोर्न चाहन्थिन्, च्यात्न चाहन्थिन् दुजा दुजा पारेर। आफ्नो किशोर प्रेमीलाई माया गरेर सुमसुमाउनसम्म पनि फुर्सद थिएन उनी। झम्टिँदै उनी केशरलाई आफ्नो बलियो आलिङ्गनमा किचिमिची पारेर थिच्दथिन्, र केशरको जिउमा मुख गाडेर सम्पूर्ण जिउलाई खान खोज्दथिन्। लामो लामो सास फेरेर आत्तिँदै यताउति केही नहेरी उनी केशरलाई सुताइहाल्थिन् र एक क्षणको विश्राम नलिएर हतारिँदै छटपटाउँदै काँप्दै मानौ च्याचुत पारे जस्तो गरी आफ्नो र अनि उसको लुगा खोल्दैथिन्। र शेफालीको यो पाशविक व्याकुलता केशर विचट मन पराउँथ्यो। त्यसबेला ऊ शेफालीलाई अझ बढ्दा दुःख दिन चाहन्थ्यो, भन्थ्यो अहिले होइन, र ऊ उठेर बसिदिन्थ्यो। बौलाएकी शेफाली दारा किटेर केशरलाई समाउँथिन् सकेसम्म दुख्ने गरी, र उनको यही आचरण केशर मन पराउँथ्यो। नजिकै आइरहेको केशरको परीक्षाको बेला यसरी नै बितिरहेको थियो। अब बनारसको आनन्द धेरै दिनको छैन, परीक्षा सकिन साथ उसले विराटनगर जानुपर्छ। आनन्दका सबै सामग्रीलाई बनारसमै छाडेर उसलाई जाने मन नै छैन, त बसिरहन पनि त सक्दैन, थाहा छ ऊ फेल हुन्छ। त्यसकारण अर्को वर्ष नभई फेरि परीक्षाको निम्ति ऊ बनारस आउन सक्दैन। त्यसै कारणले ऊ हृदयदेखि नै पास हुने चाहना राख्दछ। पास भए मात्रै अगाडि पढ्नको निम्ति ऊ बनारस आउन पाउँछ। उसले पास हुन खोजेको मुख्य कारण नै यही हो, यही चाहनाले ऊ पढ्न लाग्दछ। तर फेरि सीता बजै छिन् उसको बाधक। र ऊ सुन्छ कि सीता बजैले पेट बोकिन् रे, बल्ल उनको बेकममा दुलाहले पुरुषार्थ देखायो रे। केशरकी ठुली आमाले बताइन् यो कुरा, र राति सीतालाई नाङ्गो पारेर केशरले उनको पेट हेऱ्यो। तर त्यसमा उसले कुनै परिवर्तन भएको देखेन, उस्तै स्याप्प परेको रहर लाग्दो पेट थियो उनको। ठट्टा गरेर उसले सीतालाई भन्यो, पेट बोकिसे होइन, बहादुर नै रहेछ दुला त। सीता लाजले भुत्तुक्क भइन्, आफूले त हो नि, सीताले मुख सोपेर यति कुरा भनिहालिन्। केशरलाई थाहा छ सीताको भनाइमा कुनै शंका छैन, ऊ अलिकति घबडाउँछ, कहीँ उसको दोष लाग्ने त होइन, ऊ सोध्छ बाजे के भन्छन् नि। सीता केही जवाफ दिन्नन्, लाजले अझ बढ्दा नै उरिन्छन्। थाहा हुने हो कि सीता ऊ व्यवहारिक हुन खोज्छ र घबडाउँछ, मसिनो स्वरमा सीता भन्छन्, कसरी थाहा हुन्छ र, हो त कसरी थाहा हुन्छ र, अलि ढुक्क हुन्छ केशर। अब सबैतिरबाट निश्चिन्त हुनको निम्ति ऊ भन्छ, बाजेसँग सुत्ने गरेकी छेउ कि छैन उनी। लाजाले पग्लेकी सीताको मुन्टो अलिकति हल्लिएर निउलिन्छ, सुत्ने मात्रै भने होइन क्या, मैले सुताए जस्तो गर्ने गरे छ कि छैन। मुख गाडेकी सीताको टाउको उस्तै थाहा नपाइँदो किसिमले हल्लिन्छ। वारे समाज, केशरलाई सोच्ने प्रशस्त सामग्री मिल्यो, अन्धारोमा सबै दोष क्षम्य छ। केशरको छोरो सीताको पेटमा, समाज चाहिँ चिच्याएर भन्छ, सीता बजेको पेटमा उनको दुलाको बिउ फस्टाउँदैछ। आहा, क्या निर्दोष केशर, क्या निर्दोष सीता, र क्या मूर्ख समाज। अनि ऊ उत्साहका साथ सीताको नाङ्गो शरीरलाई आफ्नोमा बेर्दछ। समाजलाई यसरी चिडाउन पाएकोमा उसलाई असाध्यै मजा लाग्छ। बासना झन चर्किन्छ, बासना मेट्नु दोष छैन, पेट बोकाउनु पो दोष हो त। तर सीतालाई उसले पेट बोकाइदिएको चाहिँ दोष छैन, समाजको दृष्टिमा त्यो भए दोष के त, पाप के हो, अधर्म के हो। र सीताको शरीरमा रहेको केशर यी सबै प्रश्नको खिच्ची गर्दै जवाफ दिन्छ, दोष थाहा दिनु दोष हो, पाप स्वीकार गर्नु पाप हो, अधर्म देखाउनु अधर्म हो। अनि ऊ जोर जोरसँग मचिन्छ। एक दिन साँझ यी दुवै मित्र डुलिरहेका बखत सूर्यप्रतापले केशरलाई भन्यो, लाली तिमीलाई सम्झिन्थे। साथीको कुरा सुन्न साथ रमाई रमाई कुरा गरिरहेको केशर एकाएक छसँग भयो। उसको छातीलाई कुनै गरुङको बोझाले थिचेको अनुभव भयो, तर ऊ सूर्यप्रतापलाई लालीका बारेमा सबै कुरा बताउन चाहँदैनथ्यो। तर लालीले सूर्यप्रतापलाई त्यस रातिको सबै कुरा भनिदिएकी भए ऊ आफ्नो मित्रको अगाडि कुरा लुकाउने प्रमाणित हुन्छ। त्यसकारण उसले कुनै उत्सुकता नदेखाइजे गरी स्वाभाविक स्वरमा भन्यो, मैले पनि धेरै सम्झेको छ भन्दिनँ, तर उसले भनेकी छे फुर्सदमा एक फेर उस कहाँ जानु रे। यति भनेपछि खन्नाले फेरि यो कुरा पनि सरक्क थप्यो, तर केशर यो रन्डी फन्डी कहाँ जानु ठिक होइन। खन्नाले पनि रन्डी नै भन्यो, केशरलाई पटक्कै मन परेन, र त्यसमा पनि लालीलाई त्यो शब्द भनिदिँदा त उसलाई नै अपमान गर्न भने जस्तो उसलाई लाग्यो। तर उसले कुनै प्रतिक्रिया देखाएन, चौकको घुइँचोमा ऊ आफ्नो मित्रको बगलमा चुपचाप हिँडिरह्यो। हुन्छ भेटे म भन्दिउँला, खन्नाले भन्यो, तर जे भए पनि लालीका उप चाहिँ मलाई भरोसा छ, ऊ असल केटी छे, भित्रकी साह्रै असल छे। बल्ल उसलाई अलि सन्तोष भयो, लाली असल छे। उसको आँखा अगाडि त्यो रातको सम्पूर्ण घटना चलचित्र भएर नाच्न लाग्यो। लाली उसैले केशरलाई त्यत्रो सङ्कट परेका बखत आफ्नो स्नेहमय आँचलमा सहारा दिएकी हो, त्यो अप्ठ्यारो स्थितिबाट उसरी रक्षा गरेकी हो। होस् र अरूको निम्ति दुश्चरित्रा होस्, ऊ अरूका लागि कलङ्किनी वेश्या, तर केशरका लागि ऊ नै हो अवलम्बनदायिनी नारी। एकाएक केशरको हृदयभित्र मायाको मुस्लो उम्लेर आयो। र जब बत्ती बढेपछि सधैँको जस्तो केशरका लागि मासिक पत्रिकाहरू किनेर खन्ना मित्रसँग छुटियो। केशर सोझे दालमण्डीभित्र पस्यो। त्यो गल्लीमा सन्ध्याको चहल पहल सुरु भइसकेको थियो। मानिसको अटेस मटेस घुइँचो थियो गल्लीमा। घरका झ्याल झ्याल र बार्दली बार्दलीमा चकिलो श्रृङ्गार गरेका प्रसन्न मुहारका बेसियाहरू सोकेसका सामान जस्ता भएर बसेका थिए। यताउति कतै नहेरेर केशर छिटो छिटो अगाडि बढ़िरहेको थियो। उसलाई आफ्नो मनमा तुफान उठे जस्तो भइरहेको थियो, जसले उसलाई त्यो भयानक अनिश्चिततामा आफ्नो उपस्थिति हेरचाह र स्नेहले अँगाल्यो, जसलाई उसले निष्कपट आत्माले भाउजू भनी स्वीकार गर्न खोजेको थियो, जसलाई उसले आफ्नो सम्पूर्ण इमान्दारीका साथ आउँछु भनी विश्वास दिलाएको थियो। त्यस्ती कहाँ केशरले एकपटक नजानु त्यसलाई एकदमै बिर्सिदिनु कत्रो ठूलो अपराध हो त। निर्धक्क ऊ अगाडि बढ्यो। टाढैबाट उसले त्यो सानो गोल बार्दलीलाई चिन्यो, जुन बार्दलीमा त्यस दिन राति उसले बमन गरेको थियो, र उसले पष्ट चिन्यो। अहिले त्यहाँ लाली उभिएकी छिन्, तिनै अग्ली पातली सुकुमार र साह्रै राम्री बेस्या उसकी लाली। उसको मन खुसीले बहकिन थाल्यो। ऊ अप्परझट लालीका अगाडि उभिन चाहन्थ्यो, त्यसकारण गल्लीको साह्रै छेउमा माथिबाट नदेखिने गरी पान पसलसँग भिडिँदै टाउको निहुराएर लाली देखा परेको बार्दली मुनिको फलामी छडको खुला फाटकबाट फुत्त भित्र पस्यो। माथि पुगेर उही परिचित कोठाको ढोकामा आफूलाई भित्र बलेको उज्यालोमा पारेर उभियो। लाली, उसले कलिलो स्वरले बोलायो। केशर भन्दै उत्तिँदै उनी बार्दलीबाट कोठामा पसिन् र मुस्कुराएर ढोकामा उभिएको सुकुमार केशरलाई देखिन् र आत्तिएर दगुरिँदै उसलाई आफ्नो आलिङ्गनमा बेरिन्। मैले तिम्रो माया मारिसकेकी थिएँ केशर, लालीको आवाज मानौ रोदन फुट्न आँटे जस्तो लाग्थ्यो। सोचे तिमीले पनि मसँग त्यही व्यवहार गर्यो जो पैसा दिएर मेरो गीत सुन्न खोज्ने मान्छे गर्छन्। कस्ती पापी रहेछु म, तिमी जस्तो प्यारो राजकुमारलाई त्यस्तो नजाती चिताए। माफ गर है मेरो राजकुमार। फेरि राजकुमार, केशरले ठुस्केको अभिनय गर्यो र उसको यही अभिनयले लाली निहाल भइन्। उनले उसका दुवै पाखुरा समाएर उसलाई गद्दामा बसाइन् र आफू पनि उसैसँग टाँसिएर बसिन्। उनले आफ्नो छातीको आँचल फालिदिइन् र बिग्नै हावभावका साथ नखरा गर्दै भनिन्, यता हेर केशर। केशरले पुलुक हेऱ्यो। के, उसले सोध्यो। मेरो छाती हेर। अचानक यस्तो कुरा सुनेर उछक्क पर्यो, तर उसको अनुहारमा सङ्कोचको स्पष्ट झल्को देखिएको थियो। उसले लालीको छातीतिर हेरेन, लाजले हेर्नै सकेन र बोल्न पनि सकेन। प्रश्नसूचक दृष्टिले उसले लालीको आँखामा हेऱ्यो। राम्रो छ अघि, लालीले नखरा गरे। छुन मन लाग्यो तर किन उसले लालीको छातीलाई हेर्न सकेन। उसको मानसमा भने अघि जल्यास देखेको छातीका दुईटा रहरलाग्दा डल्ला नाचिरह्यो। उस साह्रै अप्ठ्यारो स्थितिमा परेको थियो। यति बिघ्न लाज पनि उसलाई कहिले लागेको थिएन। लाली, उसले याचना प्लावित स्वरमा भन्यो र अनि भन्ने कुरा र गर्ने कुरा केही नपाएर उसले लालीको काखमा घोप्टो परेर मुन्टो लुकायो। मसँग सोध्छौ केशर, लालीले भनिन्, सुत है, तिमी कति राम्रा छौ, म निहाल हुनेछु मेरो प्यारो राजकुमार। यसरी मैले आजसम्म कसैलाई प्रार्थना गरिनँ र म तिमीलाई ननाटेर भन्छु, मैले मेरा ग्राहकलाई सङ्गीतले रिजाएँ, शरीरले होइन। आज म भीख माग्छु मेरो यो राजकुमारसँग। नाइ 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 नाइ, लालीको काखभित्रबाट केशरले भन्यो। तर त्यसबेला केशरले लालीको अनुहार देख्न पाएन। देखेको भए थाहा पाउने थियो उसको यो नाइ नाइले लाली कति खुसी भएकी थिइन्। उसले लालीलाई देखा देखि उनमा त्यति बढ्ता चञ्चल व्यग्रता प्रसन्नता र कान्तिले धपक्क भएको सुन्दर रूप देखेकी थिएन। यदि उसको टाउको लालीको काखमा नलुगेको भए ऊ थाहा पाउने थियो बेस्या लाली बिचट्ट पो राम्री रहेछन्। तर केशरले बेस्याको दिव्य छवि देख्न पाएन। त्यसो भए सुत, लालीले भनिन् र उसको कपाल खेलाउन लागिन्। अनि फेरि भनिन्, म अब तिमीलाई राजकुमार भन्दिनँ। केशरको मस्तिष्कमा सब कुरा छर्लङ्ग भयो, लालीको षड्यन्त्र र परीक्षा। ऊ झुरुक्क उठ्यो र बडो दुष्टताका साथ लालीलाई हेरेर उसले भन्यो, 21 वर्षकै केटी र यत्रो भयानक प्रपञ्च, वारे मेरी लाली, बढी शैतान रहेछौ तिमी। मक्क परेर लालीले केशरलाई हेरिन्, केही बोलिनन्। उनले भन्नुपर्ने सबै कुरा त केशरले भनिदिइसकेको थियो। उनलाई नबोलेको देखेर केशरले भन्यो, अब म उत्तीर्ण भए क्यार, के भन्नु त भाउजू भनौँ। मुसुक हाँसिन् लाली तर केही बोलिनन्। भनाएको तात्पर्य उनले स्वीकृति दिएन। केशरले साह्रै मिठोसँग भन्यो, तर एउटा कुरा चाहिँ मलाई माफ गरिदेऊ है भाभी, झन्डै मैले तिमीलाई बिर्सिन खोजेको थिएँ। यति भनेपछि फेरि शिकायत गरेको स्वरमा ठुस्किए चाहिँ गरी भन्यो, तर तिमीले मलाई बिर्सिन दिएनौ। बल्ल लालीले बोलिन् केशरको आँखामा आँखा उछ्याएर, त्यसो भए तिमीले बिर्सिन खोजेको थियौ होइन? अँ, केशरले नडाटेर भन्यो, तर तिमीले बिर्सिन दिएनौ भाभी। यो कुरा भन्दा भन्दै उसले लालीको गालालाई समाएर पूरा आफूतिर फर्कायो। लाली आत्मविभोर भइन्। तिमी त फेरि चाँडै जान्छु भनौला, म आज तिमीलाई जान दिन्न केशर, आज राति यहीँ सुताई, भोलि बिहान जानु, राति धेरै बेर कुरा गरौँला है भने। अन्तिम दुई शब्दमा असाध्य विकल आग्रह थियो। केशर त तयार थियो, तर उसलाई लाग्यो उनको पेसामा उसले हस्तक्षेप गरिदिनुहुन्न, पेसा बिगारिदिनुहुन्न। उसले भन्यो, आज होइन भाभी, तिम्रो मान्छे आउला। लाली झर्किन्, मार गोली मान्छेलाई। उनले भनिन्, आज तिमी नै हो मेरो पाहुना। केशरले ठट्टा गर्यो, तर पैसा नि भाभी, म त पैसा दिन सक्दिनँ नि। कुरा सुनेर लाली असाध्यै खुसी भइन्, अनुहार नै धप्प बल्यो। भनिन्, अरूसित पैसा लिन्छु भने तिमीसित चाहिँ बरु म तिमीलाई दिन्छु, लिन्छ? तर म त बेसी होइन नि, केशरले हाँसेर भन्यो। किन होइन र? लालीको अनुहार प्रसन्नताले दीप्ति थियो। बेस्याको सिङ्जुर उम्रेको हुँदैन क्यार, जो आफ्नो उपस्थिति र मायाले अर्कालाई प्रसन्न राख्न पैसा लिन्छ त्यही त हो नि बेस्या, तिमी पनि त हो नि बेस्या, तिमी पनि त मलाई विषयमा कुरा काटेर बाल्य सुलभ निर्दोष स्वरले केशरले भन्यो। हो र भाउजू, म आउँदा तिमी खुसी हुन्छौ, मलाई माया गर्छौ? लाडे भएर केशर भन्दै लालीले आफ्नो गाला केशरको गालामा जोडिन्। तर म त पैसा लिन्न नि, अनि म कसरी बेस्या भएँ त? लालीले मिठोसँग सोधिन्, लियो भने नि? केशरले हत्तपत्त यसको उत्तर दिन सकेन, प्रश्न सजिलो थिएन। मानिलिउँ यदि उसले लाली कहाँ आउन मन्जुर नगरेको भए, र यदि मानिलिउँ उनले उसलाई पैसाको प्रलोभन दिई ल्याएको भए, हुन त उसलाई पैसाको प्रलोभन दिएर कुनै काम गराउन सकिँदै सकिन्न, र उसलाई पैसाको चाहना पनि छैन, र पैसा दिने नदिने भन्ने प्रश्न नै उठ्दैन। तर मानिलिउँ केशरको ठाउँमा अरू कुनै लोभी मानिस हुँदो हो, र यदि लालीको रूपियाँको प्रलोभनमा आउँदो हो त त्यसलाई के भन्ने? के लाली मात्र बेस्या हुन् र? के दालमण्डीका बेस्या मात्रै बेस्या हुन् र? के स्वास्नी मानिस मात्रै बेस्या हुन सक्छन् र? यही सब प्रश्नले केशर घेरियो, उसले जवाफ दिएन। लालीले हाँसेर भनिन्, मार गोली केशर, यी सब कुरा आज यहीँ बसाए त? उसलाई थाहा थियो, उसले बसिदियो भने लालीको पेसालाई हानि हुन्छ, उरिदैदेखि नै लालीलाई नोक्सानमा पार्न चाहँदैन। उसले केही ढिपी गरेर भन्यो, अरू मान्छे आउलान् भावी, किन विनश्चित मेरा लागि आफ्नो पेसालाई बिगार्छौ? अहिले भने लाली साँच्चै नै दुखित भइन्। उनले यतिन्जेल केशरको उपस्थितिले गर्दा आफू को हुँ भन्ने बिर्सिएकी थिइन् क्यार, र सायद अहिले सम्झिन् क्यार अनि रन्डी, र केशर चाहिँ उनको आर्थिक लाभका कुरा गरेर उनलाई समवेदना गर्दैछ। अनि खिन्न भइन्, विदीर्ण स्वरमा भनिन्, बस्न मन छैन भने जाऊ केशर, विनश्चित मेरो मायालाई किन यसरी लान्छन लगाउँछौ? जाऊ केशर जाऊ। मायाले लोलाएको आँखाले केशरले लालीलाई हेर्यो, भन्यो, भाभी रिसायो तिमी, क्षमा मागे जस्तो स्वर थियो उसको, यता हेर त भनेर अर्कोतिर फर्केकी लालीको अनुहारलाई उसले आफैतिर फर्कायो। रिसायो अघि, हाँसिदेऊ न भाभी। लाली मुसुक हाँसिन्, तर उनको हाँसोमा वेदना थियो, तैपनि यो छोटो मुस्कुराहटले लाली विशेष राम्री देखिन्। कति उज्यारी लाली, कति माया गर्ने। केशरले रात बस्ने स्वीकृति दियो। लालीले सिन्दर रेस्टुराँबाट अनुहारद्वारा खाना मगाइन्, र कोही आयो भने खाली छैन भने तलैबाट पठाइदिनु भनी भनिन्। अब पेसाको श्रृङ्गार अनावश्यक भएको हुँदा अर्को कोठामा गएर मुख हात धोइवरी सादा लुगा पहिरेर उनी केशर कहाँ आइन्। लालीलाई सादा पहिरनमा देखेर केशर चकित भयो, एकदमै आत्तिएर उसले भन्यो, ओहो कति राम्री तिमी भावी। श्रृङ्गारविहीन लाली साँच्चै नै राम्री देखेकी थिइन्। साबुनले धोएको मुख बिछट्ट सुकुमार देखेको थियो, कलकलाउँदो, कुनै गहना पनि नलगाएकी लाली विनित गृहिणी जस्ती लाग्दथिन्। सेतो धोती लगाएकी थिइन्, सेतै ब्लाउज, कस्तो राम्रो घाँटी, असाध्य नाङ्गिए जस्तो। उसले उनको घाँटीलाई नै हेरिरह्यो। तिमीले आफ्नो रूपलाई श्रृङ्गारले छोपिदिएकी रहेछौ, केशरले भन्यो। लिपस्टिक पाउडर, रुज, स्नो, छि छि छि, र त्यसमाथि गहना, हेर त अहिले कति राम्री छौ तिमी, ऊ त्यो ऐनामा हेर त। केशरको कुरामा उनले त्यति चासो देखाएनन्। केवल छोटो मुस्कुराएर टारिदिइन्। भनिन्, भन अब के गर्छौ? क्यारम खेल्छौ? आउँछ क्यारम? एकछिन दुवैले क्यारम खेले। तीन गेममा दुई गेम केशरले हार्यो, तेस्रो चाहिँ जित्यो। सायद लालीले जिताइदिएन। त्यसपछि केशरले लालीलाई गीत सुनाउन भन्यो। लालीले मानिनन्। भनिन्, तिमीलाई सुनाउने जस्तो गीत मलाई आउँदैन। केशर एकदम रमाइरहेको थियो। लाग्थ्यो ऊ साँच्चै नै आफ्नो भाउजूसँग घरमा कुरा गरिरहेछ। कहाँ छु भन्ने कुरा पनि सायद उसले बिर्सिएको थिए। कारण एकदम छक्क परेर भन्यो, अरे अरे, गीत पनि रक्सी जस्तो हुन्छ र, मैले सुन्नै नहुने, हुने कि नहुने? श्रुति सम्वेकमा यतिन्जेल तपाईँ तारिणी प्रसाद कोरेलाको उपन्यास अग्निवाटिकाको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ। अर्को साता अग्निवाटिकाको 12 श्रृंखला लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथी उदय घिमिरे र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ। शुभरात्रि।